चलिए रुको नंबर 4। कुल मैं यकलउकुम बिललैलि वन्नहारि मिनर रहमान, इनसे पूछिए कि रहमान से दिन और रात तुम्हारी हिफाजत कौन कर सकता है। बात यह है कि ये लोग अपने रब की के जिक्र से फिरे होते हैं। क्या हमारे सिवा इनके और माबूद हैं जो इन्हें मुसीबतों से बचा लें। कोई भी खुद अपनी मदद की ताकत नहीं रखता और न कोई हमारी तरफ से रफाकत दिया जाता है, बल्कि हमने इन्हें और इनके बाप दादाओं को जिंदगी के सरो सामान दिए थे, यहाँ तक कि इनकी मुद्दत उम्र गुजर गई। क्या वो नहीं देखते कि हम जमीन को इसके किनारों से घिटाते चले आ रहे हैं? क्या वही गालिब हैं? कह दीजिए, मैं तो तुम्हें अल्लाह की वही के जरिए आगाह कर रहा हूँ, मगर बहरे लोग बात सुनते नहीं जबकि इनको आगाह किया जाए। अगर इन्हें तेरे अरब के आजाब का झोंका भी लग जाए तो पुकार उठेंगे, या वैलना इन्ना कुन्ना ज़ालिमीन, हाय हमारी बदबख्ती, यकीनन हम गुनाहगार थे। लेकिन इस बात से फायदा कुछ नहीं होगा। وَنَدَعُ الْمَوَازِينَ الْقِسْطَ لِيَوْمِ الْقِيَامَةِ، قیامت کے دن ہم درمیان میں لا رکھیں گے ٹھیک ٹھیک تولنے والی ترازو، پھر کسی پر کچھ ظلم نہ کیا جائے گا، اور اگر ایک رائی کے دانے کے برابر بھی عمل ہوگا ہم اسے لا حاضر کریں گے، اور ہم کافی ہیں حساب کرنے والے۔ یہ بالکل سچ ہے کہ ہم نے موسیٰ اور ہارون کو فیصلے کرنے والی نورانی اور پرہیزکاروں کے لیے واعظ اور نصیحت کی کتاب عطا فرمائی۔ الذین یخشون ربهم بالغیب وهم من الساعۃ مشفقون، وہ لوگ جو اپنے رب سے بن دیکھے خوف کھاتے ہیں، وہ قیامت کے تصور سے کانپتے رہتے ہیں۔ وَهَذَا ذِكْرٌ مُبَارَكٌ أَنزَلْنَاهُ، اور یہ نصیحت اور برکت والا قرآن بھی ہم ہی نے نازل فرمایا ہے، کیا پھر بھی تم اس کے منکر ہو؟ ہم سب کو جواب دینا ہے۔ 4 نمبر رکوع تھا، اس کا عنوان کیا ہے؟ رب کے پکڑے کو کون چھڑائے۔ اللہ تعالیٰ نے ابتدا ہی سے یہ بات کہہ دی کہ اللہ تعالیٰ نے یہ قرآن، یہ بات دنیا میں، یعنی یہ ایک نصیحت ان کو دی تھی، لیکن یہ اس سے منہ موڑ رہے ہیں۔ اگر ایسے لوگوں کو رب پکڑ لے تو کون بچائے گا؟ نہ یہ خود اپنی مدد کر سکتے ہیں، نہ ہم ان کی مدد کریں گے، اور کون ہے جو تمہیں رات اور دن کے فتنوں سے بچائے؟ کوئی بھی تو نہیں۔ پھر اس کے بعد اللہ تعالیٰ نے ایسے لوگ جو حق بات کو سنے نہ، ان کو بہرے کہا، پکاروں کو سنتے نہیں۔ قرآن پڑھا جاتا ہے، رحمان بلاتا ہے، اذانوں کی آوازیں آتی ہیں، لیکن یہ سنتے ہی نہیں۔ کیوں؟ کہ یہ سوچتے کیا ہیں کہ کوئی رب ہے ہی نہیں۔ انہوں نے سوچا جو دنیا میں نعمتیں ملی ہمیشہ ملیں گی رہیں گی۔ اللہ تعالیٰ ایسے لوگوں کو کتاب کے ذریعے سے تنبیہ کرتے ہیں۔ اللہ تعالیٰ زمین سے کفر کو گھٹا رہے ہیں، اور اگر اللہ کے عذاب آ جائیں تو پکاریں گے کہ کیا ہم کہ ہم ہی خطا کار تھے۔ پھر قیامت کے دن کے بارے میں 4 باتیں آپ کے سامنے آئیں۔ نمبر 1، ٹھیک ٹھیک تولنے والی میزان ہوگی۔ یہ لفظ جو تھا نا، میں اس کو پڑھ رہی تھی تو مجھے واقعی میرے دل پہ اس کا اثر آ رہا تھا کہ بالکل ٹھیک تولے گی، پوائنٹس، ملی سیکنڈز، کچھ بھی فرق نہیں ہوگا۔ آپ کو پتہ ہے کہ آج کے دور میں کیسے میزان آ چکے، یعنی ایک اتنی سینسٹیو ویئنگ مشین آ چکی ہے کہ آپ ایک کاغذ رکھیں، اس کا وزن کریں، اس کا وزن دے گی، پھر آپ اس کاغذ پہ ایک نقطہ لگائیں، صرف ایک نقطہ، اور آپ اس کا وزن دیں تو اس کا ڈفرینس بھی بتاتی ہے نا، کانپنے کی بات۔ ایک نقطے کے وزن سے اعمال نامے میں کتنا بڑا فرق پڑے گا، یہاں سے دیکھ سکتے ہیں۔ تو قیامت کے دن کیا ہوگا؟ ठीक ठीक वजन वाली होगी, कोई गलती नहीं। हम यहाँ ले भी लेते ना चीज तो फिर भी झगड़ा करते, नहीं नहीं तुमने सही नहीं तोला, नहीं तुमने मुझे सही नहीं समझा, तुमने मुझे मिस अंडरस्टैंड किया। वहां कोई मिस अंडरस्टैंड नहीं होगा, जो जिसके दिल के अंदर होगा, जो जिसके अंदर की तहों में छुपा होगा ना, वो खुल जाएगा। मैं क्यामत के दिन का सोचती हूँ ना, तो मुझे ऐसे लगता है कि जैसे शीशे का बना हुआ इंसान, पूरा अंदर बाहर से खुला हुआ। आज हम देखें, हम अपने चेहरे को खोलते हैं, बाकी जिस्म छुपा लेते हैं, हाथ छुप जाते हैं, बाज़ दफ़ा बालों के ज़रिए से चेहरे सर के अंदर कोई चीज़ छुप जाती है, यानी कितनी चीज़ें हम छुपा लेते हैं ना। लेकिन क़यामत के दिन ठीक ठीक दिखेगा, खुला बाहर से भी अंदर से दिल, दिल के अंदर से पर्दे, उसके अंदर छुपा हुआ ख्यालात, ख्वाहिशात, इरादे, कोशिशें, मोहब्बतें, नफ़रतें, फिर दिमाग, दिमाग की सोचें, प्लान। हम यहाँ बैठे हुए हैं, क्या आप में से कोई कह सकता है कि जो मेरा अगले प्लान है मेरे जहन में आपको मालूम है? क्या आपने जो अपने मुस्तकबिल के लिए सोचा है कोई मालूम है किसी को? क्या आप सारा दिन अपने घर में बच्चों के साथ रहते हैं, बच्चे जानते हैं कि आपने उनके मुस्तकबिल के लिए क्या सोचा है? जब तक आप उनको ना बताएं। शौहर बीवी साथ रहने के बावजूद कई बातें दिल में छुपाते हैं, साथ बैठे होते हैं और एक दूसरे से बात छुपा रहे होते हैं, क़यामत के दिन ये सारे पर्दे हट जाएंगे। तो ज़रूरत फिर किस चीज़ की है? अंदर और बाहर को चमकाना है। अमूमन हम फिर उन चीज़ों को चमका लेते हैं जो बाहर बाहर होती हैं। चलो लोगों ने तो यही देखना, जितनी मेहनत ड्राइंग रूम को सजाने की करते हैं उतनी किचन की पेंट्री को नहीं साफ करते, चलो वो किसने देखनी है। लेकिन किसी को अगर पता चल जाए ना कि उसके घर के अंदर एग्जामिनेशन होने वाला है, बाज़ लोग जब घर बेचते हैं तो उसको वो क्या करते हैं, उसको ओपन हाउस क्या कहते हैं, हाँ, तो फिर कैसे सफाइयाँ हो रही होती हैं, क्योंकि उन्होंने आके एक एक कैबिनेट खोल के देखनी है, उन्होंने अंदर से देखना है कितनी फिक्र होती है। मैंने लोगों को घबराते हुए देखा है, क्या होगा उस दिन, मैं सोचती हूँ क्या होगा उस दिन। क्या वाकई आज ही से अपने आप को चमकाने की कोशिश नहीं करनी? क्योंकि जब वक्त कम रह जाता है ना, फिर हम जो सफाई करते हैं ना वो ऊपर ऊपर की होती है, ज़ाहरी सफाई करते हैं, चलो ज़ाहिर से लगे, लेकिन जब हम अंदर से सफाई करते हैं तो हमें उसके लिए बहुत वक्त चाहिए होता है, गहराई से करते हैं। अगर हमने आखिरी हिस्सों में शुरू किया ना ज़िंदगी के साफ रखना, तो ऊपरी ऊपरी सफाइयाँ होंगी, तो बेहतर क्या है, साथ के साथ गंदगी साफ़ हो। फिर ये भी मैंने देखा है कि जब गंद पड़े फ़ौरन साफ़ कर दें, थोड़ा सा पहला सही कर दें, तो जब आप असल सफाई करने लगते हैं, आप किसी को क्लीनिंग के लिए बुलाते हैं, आपको कुछ मिलता ही नहीं साफ करने को, कम मेहनत होती है, जल्दी हो जाता है, खौफ होता है लेकिन आप जल्दी कर लेते हैं। इसी तरह अगर हम अपना साथ साथ मुहासबा करें, बचपन, जवानी, ज़िंदगी, हर चीज़, तो इंशाल्लाह आप देखेंगे कि पता भी नहीं चलेगा और तस्किया हो जाएगा, अल्लाह ताला हमारे लिए आसानी कर दे। तीसरी चीज़ क़यामत के दिन के नाते से क्या है कि सब किया धरा सामने आ जाएगा, कोई चीज़ें हिडन नहीं होंगी, और आखिरी बात, हिसाब लेने के लिए अल्लाह काफ़ी है। उसके बाद अल्लाह ताला ने बाबरकत जिक्र की बात की, सबसे पहले मूसा और हारून के ज़रिए तौरात को फुरकान, ज़िया और ज़िक्र कहा, फिर कुरान पाक के नाते से फरमाया कि आपके ऊपर भी कुरान नाजिल हुआ, और अब कौन है जो इसको मानने से, इसको सुनने से इनकार करेगा, और आखिर में बता दिया कि इस जिक्र से सिर्फ वही लोग फ़ायदा उठाते हैं। दो तरह की खूबियाँ जिनमें, कौन कौन सी, यख्शौना रब्बहुम बिलगैब, रब से बिन देखे डर जाए, और वहुम मिनस्साअति मुशफिकून, और वो क़यामत के खौफ से कांपते हैं, खटका लगा हुआ, थड़का लगा हुआ, किसी वक्त ना आ जाए। सच है ना, जैसे किसी मेहमान के आने का खटका लगा हो ना, तो इंसान तैयारी करके रहता है, आ ना जाए, कोई अचानक ना आ जाए, वो तैयार रहता है इंसान। इसी तरह वही बचेगा उस दिन जो पहले से तैयारी करेगा। हमने अपने लिए क्या करना है, अल्लाह के ज़िक्र से, ज़िक्र क्या है यहाँ, क़ुरान, सच्चा ताल्लुक़ कायम करना है, बिन देखे अपने रब से डरना है, और हिसाब की घड़ी का खटका अपने दिल के अंदर ज़िंदा रखना है। चलिए रुकू नंबर 5, वलकत आतैना इब्राहीम रुश्दहू मिन क़ब्ल वकुन्ना बिही आलिमीन। यकीनन हमने इससे पहले इब्राहीम अलैहिस्सलाम को इसकी समझ बूझ बख्शी थी, और हम इसके हाल अहवाल से बखूबी वाकिफ थे, जबकि इसने अपने बाप से और अपनी कौम से कहा, ये मूर्तियां जिनके तुम मुजावर बने हुए हो क्या हैं? सब ने जवाब दिया, हमने अपने बाप दादा को इन्हीं की इबादत करते हुए पाया। आपने फरमाया, फिर तो तुम और तुम्हारे बाप दादा यकीनन सभी खुली गुमराही में मुब्तला रहे। कहने लगे, क्या आप हमारे पास सचमुच हक लाए हैं या यूं ही मजाक कर रहे हैं? आपने फरमाया, नहीं, दर हकीकत तुम सबका परवरदिगार तो वो है जो आसमानों और जमीन का मालिक है, जिसने इन्हें पैदा किया है। मैं तो इसी बात का गवाह और कायल हूँ। अल्लाह की कसम, मैं तुम्हारे इन माबूदों के साथ जब तुम अलहदा पीठ फेर कर चल दोगे एक चाल चलूंगा। बस इसने इन सब के टुकड़े टुकड़े कर दिए। हाँ सिर्फ बड़े बुत को छोड़ दिया, ये भी इसलिए कि वो सब इसी की तरफ लौटे। قَالُوا مَنْ فَعَلَ هَذَا بِآلِهَتِنَا إِنَّهُ لَمِنَ الظَّالِمِينَ کہنے لگے کہ ہمارے خداؤں کے ساتھ یہ کس نے کیا، ایسا شخص تو یقیناً ظالموں میں سے ہے۔ بولے، ہم نے ایک نوجوان کو اس کا تذکرہ کرتے ہوئے سنا تھا جسے ابراہیم علیہ السلام کہا جاتا ہے۔ سب نے کہا، اچھا، اسے مجمع میں لوگوں کی نگاہوں کے سامنے لاؤ تاکہ سب دیکھیں۔ کہنے لگے، اے ابراہیم علیہ السلام، کیا تو نے ہی ہمارے خداؤں کے ساتھ یہ حرکت کی ہے؟ آپ نے جواب دیا، بلکہ اس کام کو ان کے بڑے نے کیا ہے، تم اپنے خداؤں سے ہی پوچھ لو اگر یہ بولتے چالتے ہوں۔ پس یہ لوگ اپنے دلوں میں قائل ہو گئے اور کہنے لگے، واقعی ظالم تو تم ہی ہو۔ ثم نکسوا علی رؤوسہم، پھر سروں کے بل اوندے ہو گئے اور کہنے لگے کہ یہ تو تجھے معلوم ہے کہ یہ بولنے چالنے والے نہیں۔ اللہ کے حلیل نے اسی وقت فرمایا، افسوس، کیا تم اللہ کے علاوہ ان کی عبادت کرتے ہو جو نہ تمہیں کچھ بھی نفع پہنچا سکیں نہ نقصان؟ افل لکم، تف ہے تم پر اور ان پر جن کی تم اللہ کے سوا عبادت کرتے ہو، کیا تمہیں اتنی سی بھی عقل نہیں؟ کہنے لگے، خرقوہ وانصروا آلہتکم ان کنتم فاعلین، اسے جلا دو اور اپنے خداؤں کی مدد کرو اگر تمہیں کچھ کرنا ہی ہے۔ غور کیجئے جملے پہ، خداؤں کی مدد یہ کر رہے ہیں اور ہمارا خدا ہماری مدد کرتا ہے۔ یہی فرق ہوتا ہے ایک سچے الہ میں اور جھوٹوں میں۔ قلنا یا نار کونی بردا وسلاما علی ابراہیم، ہم نے فرمایا، اے آگ تو ٹھنڈی پڑ جا، اور ابراہیم علیہ السلام کے لیے سلامتی اور آرام کی چیز بن جا۔ گو انہوں نے ابراہیم کا برا چاہا لیکن ہم نے انہیں ناکام بنا دیا، اور ابراہیم اور لوط کو بچا کر اس زمین کی طرف لے چلے جس میں ہم نے تمام جہان والوں کے لیے برکت رکھی تھی، اور ہم نے اسے اسحاق عطا فرمایا اور یعقوب اس پر مزید، اور ہر ایک کو ہم نے صالح بنایا، اور ہم نے انہیں پیشوا بنایا کہ ہمارے حکم سے لوگوں کی راہبری کریں، اور ہم نے ان کی طرف نیک کاموں کے کرنے اور نمازوں کے قائم رکھنے اور زکوٰۃ دینے کی وحی کی، اور وہ سب کے سب ہمارے عبادت گزار بندے تھے۔ وہ سب کے سب ہمارے عبادت گزار بندے تھے۔ وَلُوطًا آتَيْنَاهُ حُکْمًا وَعِلْمًا، ہم نے لوط علیہ السلام کو بھی حکم اور علم دیا، اور اسے اس بستی سے نجات دی جہاں کے لوگ گندے کاموں میں مبتلا تھے، اور تھے بھی وہ بدترین گناہگار۔ وَأَدْخَلْنَاهُ فِي رَحْمَتِنَا إِنَّهُ مِنَ الصَّالِحِينَ، اور ہم نے لوط علیہ السلام کو اپنی رحمت میں داخل کر لیا، اور بے شک وہ نیکوکار لوگوں میں سے تھا۔ یہ تھا رکوع نمبر 5، اس کا عنوان کیا ہے؟ بت شکن ابراہیم علیہ السلام۔ دو باتیں شروع میں ابراہیم علیہ السلام کے ناطے سے ہم نے دیکھی، اللہ نے ان کو شروع سے ہی ہوش مندی دی، یعنی بچپن سے ہی شعور تھا، اور اللہ تعالیٰ ان کے دل کے حال کو جانتا تھا۔ اس کے بعد ابراہیم علیہ السلام کے بتوں کو توڑنے کا واقعہ سامنے رکھا. آپ کے ذہن میں یہ چیز واضح ہونی چاہیے کہ ابراہیم علیہ السلام نے ایک مشرک ماحول میں آنکھ کھولی. باپ نہ صرف بت پوجتا تھا بلکہ بت فروش بھی تھا, اور جس کے چاروں طرف اتنے اندھیرے ہوں وہاں ایک بچہ اپنی فطرت کو مسخ کیے بغیر لوگوں کو تبلیغ کرے, یہ ایک نشانی ہے, ایک روشنی کی کرن ہے ہم سب کے لیے بھی. آج ہم عموماً یہ شکوہ کرتے دکھتے ہیں کہ ہمارے چاروں طرف برائیاں ہیں, ہمارے بچے کیسے بچیں, ہمارا ماحول ایسا ہے. نہیں, جن کو اللہ تعالیٰ بچا لیتا ہے وہ ایسے ماحول میں بھی بچ جاتے ہیں. میں اس رکوع کو پڑھتے ہوئے آپ سب کی اولادوں کے لیے دعا کرتی ہوں کہ آپ کے بچوں کو بھی ان معاشروں کے بتوں کو توڑنے والا بنا دیں. انہوں نے تو لکڑی اور پتھر اور مٹی کے بت توڑے تھے, آج تو زندہ بت موجود ہیں, ان کو توڑنے کی ضرورت ہے. کتنی ضرورت ہے. اللہ تعالیٰ نے حضرت ابراہیم علیہ السلام کا پورا واقعہ سامنے رکھا, اور اس میں آتا ہے کہ ان کی قوم جو تھی وہ کسی بت کی پوجا کے لیے, کوئی ان کا مذہبی تہوار تھا, وہاں جا رہے تھے. آگے اس کا بھی ذکر آئے گا. تو ابراہیم علیہ السلام سے کہا چلو تم بھی چلتے ہو. کہنے لگے نہیں, نہیں سقیم, میں بیمار ہوں. کیونکہ روحانی طور پہ انسان بیمار محسوس کرتا ہے اپنے آپ کو مشرک ماحول میں. تو لہٰذا جب وہ سب چلے گئے, پیچھے سے انہوں نے کلہاڑا لیا اور سب بت توڑ دیے, اور ایک بڑے بت کو چھوڑ دیا اور اس کے کندھے پہ کلہاڑا رکھ کے آگے واپس گھر میں چلے گئے. اب وہ لوگ جب اپنے تہوار سے پلٹتے تھے تو وہ سیدھا اپنے مندر میں جاتے, جب وہاں دیکھا تو بت ٹوٹے پڑے. اب ایک دم بت ٹوٹنا آپ سوچیے, ایسے ہی ہے جسی کا خدا مر جائے, خدا ٹوٹ گئے ان کے, کتنا ان کو خوف آیا ہوگا. تو بہرحال لوگوں نے کہا یہ کس نے کیا ہے. باتوں باتوں میں پتہ چلا کہ ایک بچہ ہے ہمارے ارد گرد, وہ نام لیتا ہے ہمارے بتوں کی برائی کا, ہو نہ ہو اس نے یہ کیا ہوگا, اور اس کا نام ابراہیم ہے. چنانچہ وہ سب ابراہیم علیہ السلام کے پاس آئے, اور یہ ساری کنورسیشن جو بھی ہم نے سنی کہ یہ کہاں سے ہوا, یہ کیسے ہوا, تو یہ ان سے کی. تو ابراہیم نے کہا کہ اگر یہ واقعی تمہارے خدا ہیں تو پھر یہ اپنے آپ کو بچا کیوں نہیں سکے, اور یہ سب سے بڑے کو پوچھ لو اس نے کیا ہوگا. وہ کہنے کہ یہ کیسے کرے گا, یہ بھی اصل میں ایک جھوٹ لگ رہا ہے بظاہر, لیکن جھوٹ نہیں ہے, کیونکہ قیامت کے دن حضرت ابراہیم علیہ السلام جن تین جھوٹوں کی وجہ سے پریشان ہوں گے اس میں ایک یہی ہے نا کہ ان کے بڑے نے کیا ہے, یعنی قال من فعل هذا بآلهتنا. تو یہ آگے آ رہا ہے جو اس میں کہ انہوں نے کہا کہ اس بڑے نے کیا ہے. تو اصل میں ان کا اشارہ اللہ تعالیٰ کی طرف بھی ہو سکتا ہے, کبیرہم آیت نمبر 63 میں ہے. تو بہرحال یہ ہے کہ یہ سارا واقعہ ہوا, اور انہوں نے بڑے خوبصورت طریقے سے اپنی بات بھی کنوے کر دی, اور ان کو بات سمجھ میں آ گئی تھی لیکن ماننا نہیں چاہتے تھے. اب واقعہ ہے تو اس کے پوائنٹس مجھے دینے کی ضرورت نہیں, آپ کے سامنے کلیئر ہوتے ہیں الحمدللہ. جو بھی کہانی ہوتی ہے تو وہ بات پہلے ہی پوائنٹس میں ہوتی ہے, اس میں کچھ مزید تفصیل کی ضرورت نہیں ہوتی. اب جب ابراہیم علیہ السلام نے بڑے اچھے طرح سے تبلیغ کی تو ہو گئے, اپنے دل میں ان کو قائل ہو گئے, لیکن دوسرے علم میں پھر وہی جہالت غالب آئی کہ ہم کیوں مانیں. اسی طرح بعض دفعہ بچے کے منہ سے بات سن کے بڑے بڑے لوگ قائل ہو جاتے ہیں, لیکن وہ ان کی بڑائی کا احساس جب وہ ان کو پلٹنے نہیں دیتا, اور لہٰذا وہ دوبارہ اسی کام پہ آ گئے. اللہ تعالیٰ زندگی میں ہر انسان کے اندر ہدایت کی بجلی کو ضرور چمکاتے ہیں. کچھ لوگ اس سے فائدہ لے کے اپنے آپ کو روشن کر لیتے ہیں, اپنے دل کو, کچھ لوگ نہیں کر پاتے. اس کا نتیجہ کیا ہوتا ہے کہ پھر وہ لوگ پھر ہمیشہ کے اندھیروں میں چلے جاتے ہیں. پھر اس کے بعد, یعنی یہ بت پرستی کی بات میں کر رہی تھی آپ سے, تو مجھے بڑی حیرت بھی ہو رہی تھی کہ دیکھیے کہ جب لوگ کسی بت کے سامنے آتے ہیں جس کو اپنے ہاتھ سے بناتے ہیں, اپنے ہاتھ سے اس کی ڈیزائننگ کرتے ہیں, اس کو پینٹ کرتے ہیں, اس کا میک اپ کرتے ہیں, پھر اس کو سامنے رکھ کے اسی سے مانگنے لگتے ہیں, حیرت کی بات ہے نا. ایک ام سلیم تھی, تو انہوں نے کسی کو تبلیغ کی, ان کے شوہر تھے اور مشرک تھے, تو یہ ان کو تبلیغ کرنے لگی تو بڑی پیاری بات کہتی ہیں کہ تم اس بت کو پوجتے ہو جو کچھ بھی نہیں کر سکتا, تم نے پوجنا ہے تو اس کسان کو پوجو کم از کم جس نے بیج بویا اور درخت بنا, اس نے تو کچھ کیا نا, یا اس ترخان کو پوجو جس نے لکڑی کاٹ کے اس بت کو بنایا, انہوں نے تو پھر بھی کچھ کیا ہے, اس بت نے تو کچھ بھی نہیں کیا. ایک سیرت کا واقعہ میں پڑھ رہی تھی کہ یعنی مشرک لوگ جو ہوتے تھے تو وہ جب بھی سفر کرتے تھے تو اپنے ساتھ اپنا بت رکھتے تھے. اس طرح کا ہوتا ہے معاملہ کہ وہ جہاں ضرورت پڑتی تھی بت کو صندوق سے نکالتے تھے, سامنے رکھ سک کے اس سے مانگنے لگتے تھے. ایک دفعہ ایک مشرک تھا تو وہ اپنے سفر پہ گیا تو اپنا بت ساتھ رکھنا بھول گیا, अब काफी आगे चल चुका था, अब करे क्या, बड़ी बदशगुनी होने लगी, दिल में ये ख्याल आने लगा कि भाई अब तो रास्ते में खुदा ही साथ नहीं है तो मेरा क्या बनेगा। तो किसी उसके दिल में ख्याल आया या उसके साथ कोई, तो उसने कहा देखो तुमने खजूरें अपने साथ रखी हुई ना, आज भी आप देखिए जो खजूरें आती है ना, ताज़ा खजूरें खुली खुली होती हैं जो मदीना से आती हैं, सॉफ्ट होती हैं। किसी ने कहा कि देखो क्या बड़ी बात है, तुम ऐसा करो इन खजूरों का जो तुम्हारा टुकड़ा है इसको तुम एक बुत की शक्ल दे लो, तो जहां इसको रखोगे तुम्हें फिर एहसास होने लगेगा कि तुम्हारा, क्योंकि बुत लकड़ी का बन सकता है, पत्थर का बन सकता है, मिट्टी का, तो खजूर की वो मलीदे का भी बन सकता है। उसने ऐसे ही किया। कहते हैं कि जब वो बनाया उसको ले लेके फिरता रहा, अब जो पास ज्यादा सफर था वो खत्म हो गया। अब थोड़ी देर जब खत्म हुई तो फिर थोड़ी जब भूख लगी तो अपने उस खुदा की बाजू काटी खा ली। थोड़ी दूर आगे गया उसके, ये मैंने मौलाना हिजाजी साहब की जो सीरत नबी का सेट है ना उसमें ये वाक्य सुना। कहते हैं कि बंदा खुदा को खा गया, कहते हैं एक वक्त आया पूरा खुदा खा लिया क्योंकि भूख के आगे क्या करें। तो वाकई सोचते थे तो अकल की कमी है ना, यानी इंसान सोचता ही नहीं इस चीज को। तो हजरत इब्राहिम अलैहिस्सलाम ने बड़े खूबसूरत तरीके से तबलीग की और फिर इस रुकू का एक प्राइम हिस्सा शुरू होता है कि अल्लाह ने कैसे बचाया, क्या हाल किया। कुलना या नारुकूनी बर्दम व सलामन अला इब्राहिम, ए आग ठंडी हो जा, लेकिन इतनी ठंडी ना होना कि मेरे इब्राहिम को ठंड लगे, सलामती वाली हो जा। कहते हैं अगर ये सलामती का लफ्ज ना होता तो सारी दुनिया की आग जो है वो इतनी ठंडी हो जाती कि कोई फायदा ना उठाता, सलामती वाली। और अगला जुमला तो गौर कीजिए, वह अरादु बिही कैदा, उन्होंने तो उसके साथ चाल चली, उसका बुरा चाहा, लेकिन फजअलनाहुमुल अखसरीन, हमने उनको सबसे ज्यादा नाकाम बना दिया। यही होता है जो अल्लाह वालों के साथ बुराई करना चाहते हैं ना, वो उनके लिए बुरा चाहते हैं, अल्लाह ताला उनके लिए अच्छा करना चाहते हैं। अल्लाह ताला ने उनको आग में बचाया। इब्राहिम अलैहिस्सलाम कहते हैं कि मेरी जिंदगी के सबसे ज्यादा खुशगवार दिन वो थे जो मैंने आग में गुजारे। जी अल्लाह के रास्ते में जो आग लगती है ना, जो मुश्किलात आती हैं वो खुशी देती हैं। लिख लें, आपके ईमान का एक क्राइटेरियन है आपके पास, आपको दीन की वजह से तकलीफ पहुंचे और उस पे आपके दिल में खुशी महसूस हो, ठंडक हो कि अल्लाह तेरा शुक्र है ये तेरे रास्ते में हुई। मुझे अच्छी तरह याद है, यहाँ तो इतनी इस तरह की थकन नहीं होती, भाग दौड़ नहीं, जब मैं पाकिस्तान में थी तो इसी दरसो तदरीस के सिलसिले में सारा सारा दिन मैं बाहर रहती थी, कहीं पढ़ने जा रही थी तो कहीं पढ़ाने जाती थी, थकन होती है सारा दिन के बाद घर आता, तो मैं सोचा करती थी कि आज की मेरी सारी थकन किस लिए है। यकीन करें कि जिस दिन वो थकन ज़ाहिर पढ़ने पढ़ाने इस सिलसिले में होती तो मुझे एक अजीब सी रात को तस्कीन होती, अल्लाह तेरा शुक्र है ये तेरे वास्ते ये थकन हुई। अच्छा कभी क्या होता कि किसी के साथ किसी काम से बाजार जाना पड़ता या किसी और दुनिया के काम में, तो उस दिन थकन के साथ सर में दर्द भी होता था। मैं बड़ा फर्क महसूस करती थी कि दीन के लिए सारा दिन फिरो ना सर में दर्द होता है। अल्हम्दुलिल्लाह अब भी यही हाल है, एक अजीब सा हल्कापन महसूस होता है, लेकिन बाजार से होके आओ तो सबसे पहले सर में दर्द शुरू होता है। तो जब रात को मैं थकन के मारे घर में आती थी तो मेरे दिल में इस चीज़ का गिल्ट होता था, मैं सोचती थी कि आज मेरी सारी थकन दुनिया के लिए थी, आज मेरे पाँव पे जितनी मिट्टी पड़ी, मिट्टी जूते, पाकिस्तान में तो आपको कहते हैं कितनी मिट्टी होती है, जूते गंदे आते ही सीधा जाओ पाँव धो जूते सबको, तो मैं जिस दिन दर्स और दीन के लिए आते मैं कहती थी हाय ये मिट्टी अल्लाह के रास्ते की मेरे पाँव पे पड़ी, और जब बाजार से होके आना तो मैं कहती थी अल्लाह ताला आज पता नहीं क्या मेरी सारी, यानी एक अजीब सी तकलीफ का एहसास, और हमेशा ये कहती थी अब आज के बाद मैंने नहीं किसी के साथ जाना, मुझे ज़रूरत नहीं इसकी। हकीकत है अल्लाह के दीन में थकन भी मिलती है तो उसमें खुशी मिलती है, ठंडक मिलती है, आप अपने आप को महसूस करते हैं नेमतों में। आपको पता है कि नमरूद ने एक बहुत बड़ा महल बनवाया था सिर्फ ये मंजर देखने के लिए, लोगों को जमा किया आओ देखो जरा इब्राहिम को जलता देखो तमाशा दिखाओ, उसको नहीं पता कि जिनको वो इब्राहिम का तमाशा दिखा रहा है उन सब ने उनको आग में जलता देख के मुस्कुराता देख के ईमान कबूल कर लिया, इस्लाम कबूल कर लिया। तो असल बात क्या है कि डरना नहीं, अल्लाह के रास्ते में कोई आग भी जला दे अल्लाह ताला उसको भी ठंडी कर देगा। फिर अब देखिए आग से निकलने पे अल्लाह ताला ने उनको क्या कुछ दिया, वरना जई ना हो निजात भी दी वलूतन और अलअर्दिल्लती बारक नफीका लिल आलमीन, फिर वहां से कब हिजरत कर लो आप यहां नहीं रहो। और जो ही अल्लाह के लिए घर छोड़ा बार छोड़ा वहबना लहू इसहाक व याकूब, अल्लाह ने बेटे और पोते दिए। इससे क्या पता चलता है کہ جب انسان اللہ کی آزمائشوں پہ پورا اترتا ہے تو اللہ تعالیٰ اس کو دنیا میں بھی انعامات دیتا ہے, بہت زیادہ دیتا ہے, اتنا دیتا ہے کہ آپ سوچ ہی نہیں سکتے, نسلوں کے اندر اس کے اثر کو ڈال دیتا ہے. اگر آج کا مسلمان اس بات کو جان لینا کہ اگر آج میں نے دین کے لیے کچھ قربانیاں کر دیں لیکن اس کا پھل میری نسلیں کھائیں گی, میرے گھروں میں خیر آئے گی اور میرے آگے سے آگے یہ بات چلے گی, تو میرا خیال ہے کہ کوئی بھی اس راستے سے پیچھے نہیں ہو سکتا. ہم نے اس پورے رکوع سے یہی سیکھا کہ اللہ کے راستے میں آزمائش آئے تو پریشان نہیں ہونا, معاشرے کے بتوں کو قبول نہیں کرنا, غلط رسومات رواجوں کو. آج ہمارے ہاں عموماً یہ معاملہ ہوتا ہے, ہمارے بچے اسکولوں میں جاتے ہیں پھر ان کو مجبور کیا جاتا ہے کہ آپ ہمارے ساتھ ویلنٹائن بھی منائیے, آپ ہمارے ساتھ ہالووین بھی منائیے اور اسی طرح کی باتیں. اور جب کوئی کہیں لوگ صرف یہ کہہ کے منا لیتے ہیں کہ چلو کیا ہوا یہ تو ہے ہی, نہیں, آپ کے لیے ابراہیم کا واقعہ آج میرا حال ہے کہ بہت بڑی سوچ دے گا آپ سب کو کہ ابراہیم علیہ السلام وہ پہلے شخص تھے جنہوں نے ریشنلزم کی بنیاد ڈالی, سوسائٹی کے دستور کو قبول نہیں کیا, اس معاشرے کو, اس رواج کو, تو اس کے پیچھے وہ فطرت تھی. آج بھی اگر مائیں کوشش کریں اپنے بچوں کی اس فطرت کو مضبوط رکھیں, کیا ہم یہ پیغام نہیں پہنچا سکتے اسکولوں میں؟ نہیں منائیں گے. وہ کہتے ہیں کیوں نہیں منائیں گے, آپ کہتے ہیں کہ, یعنی مجھے کسی ماں کی بات اتنی اچھی لگی, اس کا جملہ میں نے کئی دفعہ اپنے تصور میں سوچا سنا, ایسے کوئی موقع ہوگا, مجھے یاد نہیں موقع, ہالووین تھی یا کیا تھی, تو انہوں نے, ان کی بچی کسی پرائیویٹ اسکول میں جاتی ہے امریکن, تو اس نے کہا کہ میری بچی یہ منائے گی نہیں. ماں باپ نے اس کو بلایا, اسکول والوں نے ماں باپ کو, ماں کو بلایا, تو کہنے لگے وائی, دس از فن, از اونلی فن. تو انہوں نے کہا کہ دس ول بی فن فار یو بٹ ناٹ فار می, ضروری نہیں کہ جو فن آپ کے لیے وہ ہمارے لیے فن نہیں ہے. اجازت لے لی انہوں نے, بہت پیاری باتیں اور بھی کئی ایسے, وہ کہتی ہیں ہر جب موقع آتا ہے تو میں اپنے بھیجتی ہوں پیغام, تو پھر اسکول والے بلاتے ہیں مجھے اور میں ان کو پھر بتاتی ہوں کہ ہمارا نہیں, کیونکہ اس کے بیس کے اندر ریلیجیس تھنگز ہیں. وہ کہتے ہیں ہم اس کو ریلیجیسلی نہیں بناتے, حالانکہ حقیقت میں اس میں کئی چیزیں ایسی ہیں جو واقعی ان کا ریلیجن ہی ان کو بتاتا ہے. تو الحمدللہ وہ جب کہتی ہیں تو مان جاتے ہیں, وہ کہتی ہیں آئی ڈونٹ کیئر, نو پرابلم, جو بھی ہے میری بچی یہ نہیں کرے گی, ٹھیک ہے نہ کرے, لیکن یہ ہے کہ اگر ہم اپنی بات پہنچاتے ہی نہیں تو پھر ان لوگوں کو پتہ کیسے چلے گا. ہاں وہ کہتی ہیں مجھے اس وقت بڑی مشکل ہوتی ہے جب مجھے وہی اسکول والے کہتے ہیں کہ فلاں فلاں کلاس میں اور بھی تو مسلمان بچے ہیں, ان کے مائیں تو ہمیں کبھی نہیں کہتے. میں نے کہا آپ ان کی ماؤں سے ملیں, بات کریں, ایک اچھا سا گروپ بنائیں, اچھے طریقے سے بات کریں. کہتی ہیں جب میں ان سے بات کرتی ہوں تو وہ اس کی کیئر نہیں کرتے. کوئی بات نہیں, یہ فن ہے, کینڈی تو کھائیں گے نا, پھر کیا, ان کو نہیں پتا کہ اس کینڈی کے پیچھے کیا کچھ ہے. تو بہرحال وقت اور حالات کے ساتھ اپنے آپ کو یعنی اللہ کے دین پہ قائم رکھنا ہے. پھر کچھ صالحین لوگوں کی خصوصیات کا آگے ذکر ہوا, حضرت لوط علیہ السلام کی قوم کا ذکر ہوا. چلیے رکوع نمبر 6 پہ دیکھتے ہیں. وَنُوحًا إِذْ نَادَى مِن قَبْلُ فَاسْتَجَبْنَا لَهُ فَنَجَّيْنَاهُ وَأَهْلَهُ مِنَ الْكَرْبِ الْعَظِيمِ. نوح کے اس وقت کو بھی یاد کیجئے. اچھا یہاں میں آپ کو بتا دوں کہ سورت کا نام الانبیاء ہے نا, اس پوری صورت کو پڑھتے وقت آپ بھی ذہن میں ایسے ہی رکھیں, مجھے بھی تصور میں آتا ہے کہ ایک البم ہے اور اس میں مختلف تصویریں ہیں, مختلف دور کے حالات ہیں, اور اللہ تعالیٰ ایک ایک صفحہ کھول رہے ہیں. ایک ایک نبی کو آج تھوڑا اور حساب سے اللہ تعالیٰ دکھائیں گے, اور اسی میں آپ دیکھیں گے کہ بہت ساری دعائیں بھی آئیں گی انبیاء کرام کی. تو بہت ہی اس کو انجوائے کرتے ہوئے سنیے کہ جس سے محبت ہوتی ہے انسان اس کا ذکر کرتا ہے. اللہ تعالیٰ اپنے نبیوں کا ذکر محبت کے ساتھ کر رہے ہیں. وَنُوحًا إِذْ نَادَى مِن قَبْلُ, نوح کے اس وقت کو یاد کیجئے جبکہ اس نے اس سے پہلے دعا کی, ہم نے اس کی دعا قبول فرمائی اور اسے اور اس کے گھر والوں کو بڑے کرب سے نجات دی. اور جو لوگ ہماری آیتوں کو جھٹلا رہے تھے ان کے مقابلے میں ہم نے اس کی مدد کی, یقیناً وہ برے لوگ تھے, بس ہم نے سب کو ڈبو دیا. اور داؤد اور سلیمان علیہ السلام کو یاد کیجئے جبکہ وہ کھیت کے معاملے میں فیصلہ کر رہے تھے کہ کچھ لوگوں کی بکریاں رات کو اس میں چر چک گئی تھیں اور ان کے فیصلے میں ہم موجود تھے, हमने इसका सही फैसला सुलेमान को समझा दिया। हाँ, हर एक को हमने हुक्म और इल्म दे रखा था, और दाऊद के ताबे हमने पहाड़ कर दिए थे जो तस्बीह करते थे, और परिंदे भी, और हम ही करने वाले थे। वअल्लमना हुसनत अल्लबूस, और हमने इसे तुम्हारे लिए लिबास बनाने की कारीगरी सिखाई, ताकि लड़ाई के जरर से तुम्हारा बचाव हो। क्या तुम शुक्र गुजार बनोगे? हमने तुंदो तेज हवा को सुलेमान अलैहिस्सलाम के ताबे कर दिया, जो इसके फरमान के मुताबिक इस जमीन की तरफ चलती थी, जहां हमने बरकत दे रखी थी, और हम हर चीज से बाखबर और दाना हैं। वमिन शयातीन, और इसी तरह बहुत से शयातीन भी हमने इसके ताबे किए थे, जो इसके फरमान से गौते लगाते थे, और इसके सिवा और भी बहुत से काम करते थे, और इनके निगहबान हम ही थे। वह अय्यूब इज़नादा रब्बहू अन्नी मस्सनिय दुर्रु व अंत अरहमुर राहिमीन, और अय्यूब अलैहिस्सलाम की उस हालत को भी याद करो जबकि उसने अपने परवरदिगार को पुकारा। किसको पुकारा? परवरदिगार को पुकारा। मुझे ये बीमारी लग गई है, और तू रहम करने वालों से ज्यादा रहम करने वाला है। फस्तजबना लहू, तो हमने इसकी सुन ली, और जो दुख उन्हें था इसे दूर कर दिया, और इसको अहलो अयाल अता फरमाए, बल्कि इनके साथ वैसे ही अपनी मेहरबानी से, ताकि सच्चे बंदों के लिए नसीहत का सबब हो। और इस्माइल और इदरीस और ज़ुल्किफ़ल अलैहिमुस्सलाम, ये सब साबिर लोग थे। व अदखलनाहुम फ़ी रहमतिना, हमने इन्हें अपनी रहमत में दाखिल कर लिया, ये सब लोग नेक थे। वज़न्नून इज़ ज़हब मुग़ादिबा, और मछली वाले यानी यूनस अलैहिस्सलाम को याद करो। मोहब्बत का अंदाज है, वो मछली वाला, उसको याद करो, जबकि वो गुस्से से चल दिया इस ख्याल से कि हम इसे ना पकड़ सकेंगे। बिलाखर वो अंधेरों के अंदर से पुकार उठा। क्या पुकारा? ला इलाहा इल्ला अंता सुभानक इन्नी कुंतु मिनज़्ज़ालिमीन। इलाही, तेरे सिवा कोई माबूद नहीं, तू पाक है, बेशक मैं जालिमों में से हो गया। आयत करीमा। फस्तजबना लहू व नज्जैनाहु मिनल गम्मी व कज़ालिका नुंजिल मुमिनीन, तो हमने इसकी पुकार सुन ली और उसे गम से निजात दे दी, और हम ईमान वालों को इसी तरह बचा लिया करते हैं। वज़करिय्या इज़नादा रब्बहू रब्बि ला तज़रनी फ़र्दं व अंत खैरुल वारिसीन, और ज़करिया अलैहिस्सलाम को भी याद करो जब इसने अपने रब से दुआ की, ऐ मेरे परवरदिगार, मुझे तन्हा ना छोड़, तो सबसे बेहतर वारिस है। फस्तजबना लहू, तो हमने इसकी दुआ को कबूल फरमा कर इसे याह्या अदा फरमाया, और इनकी बीवी को इनके लिए दुरुस्त कर दिया। ये बुजुर्ग लोग नेक कामों की तरफ जल्दी करते थे, और हमें लालच, तमा और डर और खौफ से पुकारते थे, और हमारे सामने आजजी करने वाले थे। वल्लती अहसनत फरजहा, और वो पाक दामन बीबी यानी मरियम, जिसने अपनी इस्मत की हिफाजत की, हमने इसके अंदर अपनी रूह से फूंक दी, और खुद इन्हें और इनके बेटे को तमाम जहान के लिए निशानी बना दिया। ये तुम्हारी उम्मत है, जो हकीकत में एक ही उम्मत है, और मैं तुम सबका परवरदिगार हूँ, बस तुम मेरी ही इबादत करो। मगर लोगों ने आपस में अपने दीन में फिरका बंदियां कर लीं, सब के सब हमारी ही तरफ लौटने वाले हैं। ये था रुकू नंबर 6। इसका उन्वान क्या था? इलाही, मैंने जुल्म किया। इसमें आपने देखा कि अल्लाह ताला ने तकरीबन 6 नबियों के हालात हमारे सामने रखे, سب سے پہلے حضرت نوح کا ذکر آیا، انہوں نے رب کو پکارا، اللہ نے ان کی دعا قبول کی، قوم ڈبو دی گئی اور یہ بچا لیے گئے. ہمارے لیے سبق کیا ہے کہ جب انسان چھٹلایا جائے تو مدد اللہ ہی سے مانگے. ہم ان لوگوں کے ساتھ الجھنے لگتے ہیں، جھگڑنے لگتے ہیں. جب لوگ ہمیں دین کے نام پہ تنقید کرتے ہیں یا ہمارے ساتھ معاملہ مشکل کرتے ہیں تو ہم ان سے الجھنے لگتے ہیں اور پھر کوئی بھی بات بن نہیں پاتی. نہیں، کبھی زندگی میں اگر آپ آزمائے جائیں یا آپ کے ساتھ کوئی ایسی ہی تکلیف دہ بات ہو جائے تو پھر آپ نے اپنے رب کو پکارنا ہے، وہ خود بخود آپ کے لیے راستے آسان کرتا جائے گا. لیکن رب کو وہی پکارتا ہے جس کے دل میں خلوص ہوتا ہے، جس کا کام رب کے لیے ہوتا ہے. اس کے بعد حضرت داؤد اور سلیمان علیہ السلام کے ناطے جو باپ بیٹا بھی تھے، ہمیں 8 باتیں معلوم ہوئی. چونکہ ان کا ذکر قرآن پاک میں زیادہ جگہ نہیں آتا، لہٰذا میں ان کی بات تھوڑی سی تفصیل سے کرنا چاہوں گی. اللہ تعالیٰ نے ان کے ناطے سے ہمیں ایک بات کیا بتائی کہ یہ مقدمات کا فیصلہ بھی کرتے تھے. یاد رکھیے کہ ان دونوں نبیوں کی ایک خاص خصوصیت کیا ہے کہ یہ نبی بھی تھے اور بادشاہ بھی تھے. اس دور میں بنی اسرائیل اپنے عروج پہ تھی، بادشاہت کا نظام نبوت کے نظام کے ساتھ مل چکا تھا، دولت بھی تھی، لہٰذا جو وقت کا نبی ہوتا تھا وہی بادشاہ ہوتے ہوئے لوگوں کے مقدمات کا فیصلہ کرتے تھے. تو یہاں اللہ تعالیٰ نے ایک واقعہ کا ذکر کیا ہے، اور واقعہ کچھ اس طرح سے تھا کہ دو شخص حضرت داؤد علیہ السلام کے پاس آئے. ایک شخص کی بکریاں تھیں، دوسرے کا کھیت تھا. مقدمہ کیا پیش ہوا کہ کھیت والے کے کھیت میں رات کو اس کی بکریاں گھسیں اور اس کا کھیت خراب کر دیا، لہٰذا وہ اپنا حق مانگنے آیا. حضرت داؤد علیہ السلام نے اپنی ثواب دید اور اپنے فہم کے مطابق کہا کہ اچھا، اس نے تمہارا کھیت ویران کر دیا تو اس کی بکریاں لے لو. ایسے کہتے ہیں نا، تمہاری اس نے لی تم وہ لے لو. حضرت سلیمان علیہ السلام جو بیٹے تھے، چھوٹے تھے، وہ یہ معاملہ دیکھ رہے تھے، کہنے لگے یہ بات تو درست نہیں، یہ تو فیصلہ ٹھیک نہیں ہے. کیوں؟ اس طرح تو بکریوں والے پہ ظلم ہوا، اس کی کھیتی تو دوبارہ بن جائے گی. لہذا انہوں نے کیا کیا کہ کہنے لگے کہ جس کی کھیتی خراب ہوئی ہے وہ دوسرے کی بکریاں لے لے اور اس کی بکریوں کا دودھ پیئے، استعمال کرے، اس سے فائدہ اٹھائے، اور جو بکریوں والے وہ اس دوران کھیت والے کے کھیت میں کام کرے، فصل اگائے، محنت کرے، کھیتی باڑی کرے، اور جب اس کی فصل اس درجے پہ آ جائے جہاں بکریوں کے چرنے سے پہلے تھی تو اس کی کھیتی اس کو واپس دے دے اور اس کی بکریاں اس کو واپس مل دیں. یہ تھا فیصلہ جو انصاف والا اور تھا. حضرت داؤد نے بھی اس کو قبول کیا، غصہ نہیں کیا کہ تم چھوٹے ہوتے ہوئے میرے فیصلوں پہ اعتراض کرتے ہو، نہیں، اور اس طرح وہ معاملہ جو تھا درست ہوا. اس سے ہمیں کیا پتہ چلا کہ بعض دفعہ اللہ تعالیٰ چھوٹے بندے کو، جو عمر میں چھوٹا ہو سکتا ہے، بعض دفعہ مرتبے میں چھوٹا ہو سکتا ہے، اس کو وہ فہم دے سکتا ہے جو بڑے کو نہیں ملتا. بعض دفعہ ہم بڑوں کی بڑائی کا شکار رہتے ہیں لیکن یہ بھول جاتے ہیں کہ بعض دفعہ اللہ تعالیٰ چھوٹوں کو بھی دیتا ہے. ہم اپنی اولادوں کو کیوں خاطر میں نہیں لاتے؟ کیا کہتے ہیں، میرے آگے بولتے ہو، مجھے سمجھاتے ہو، میں تمہاری ماں ہوں. نہیں، یہ تکبر والے جملے ہیں. کبھی بھی آپ کا بچہ بھی آپ کو کچھ کہے تو ضرور ایک لمحے کے لیے ضرور سوچا کریں کہ یہ میرے ساتھ معاملہ ایسا کیوں ہوا. تو لہٰذا اس چیز کو کبھی بھی یعنی برا نہیں ماننا چاہیے. پھر اسی طرح آپ دیکھیے، بعض دفعہ اس کو ہر لیول پہ آپ دیکھ سکتے ہیں کیونکہ اس سے بہت بگاڑ آتے ہیں دنیا میں. مثلا شوہر اور بیوی، ٹھیک ہے گھر میں ہولڈ شوہر کا ہونا چاہیے، لیکن کبھی کبھی بیوی کی بات بھی درست ہو سکتی ہے. اس کو کبھی صرف یہ سوچ کے نہیں کہہ دینا چاہیے کہ چونکہ تم بیوی ہو یا تم ایک عورت ہو تمہاری بات درست نہیں. اس طرح بعض لوگ عورت اور مرد کی ڈسکریمنیشن کرتے ہیں. مرد ایک بات کہتا ہے، مثال ہے دین کا کام دو لوگ کر رہے ہیں، ایک عورت ہے اور ایک مرد ہے، ایک مسئلہ مرد نے بتایا، ایک بات عورت نے بتائی، کیا یہ ممکن نہیں کہ عورت کی بتائی ہوئی بات درست ہو؟ بعض لوگ صرف اس وجہ سے بعض باتوں کو نہیں سنتے کہ وہ عورت کی بات نہیں سنیں گے. یعنی یہ جملہ کثرت سے سننا پڑتا ہے، جب کسی کو کہتے ہیں ہمارے شوہروں کو، مردوں کو کچھ دیں تو ان کو کہا جاتا ہے کہ یہ لے لیجیے، بہت اچھی کیسٹس ہیں، الحمدللہ استاذہ کی کیسٹس ہیں، سی ڈیز ہیں، لے لو. تو لوگ کہتے ہیں نہیں، وہ عورت کی بات نہیں سنتے. میں سوچتی ہوں کیا تکبر ہے، ویسے تو سارا دن عورتوں سے ڈیل کرتے ہیں، بینکنگ مرد عورتوں کے ساتھ سارا کچھ ہے. کوئی جا کے گروسری اسٹور پہ کھڑا ہو جائے کاؤنٹر پہ کہ میں تو چیک آؤٹ نہیں کراؤں گا، اس کاؤنٹر سے عورت کو ہٹاؤ، مجھے مرد سے بات کرنی ہے، फोन कॉल करें और आगे से औरत बोले आप बंद कर दीजिए, मुझे तो नहीं सुननी। तो लिहाजा ये धोखे की बातें होती हैं। इंसान को हमेशा दिल खुला रखना चाहिए और याद रखिए कि दीन का काम होता ही बड़े दिल के साथ है, खुले दिल के साथ, दूसरों की सलाहियतों को कबूल करना। मुझे यहाँ हजरत जहाँ दाऊद और सुलेमान का जिक्र पढ़ती हूँ तो मुझे हमेशा इमाम बुखारी और इमाम मुस्लिम का तक भी एक वाक्य याद आता है। आपको मालूम है कि इमाम मुस्लिम जो थे वो इमाम बुखारी के शागिर्द थे, उस्ताद नहीं, वो उस्ताद थे, ये शागिर्द थे। बहुत कम लोगों को ये बात मालूम है। अब इमाम बुखारी ने जब किताब लिखी, कितनी प्यारी किताब, आज भी उससे आला किताब नहीं कोई हो सकती कि कुरान के बाद उसकी ऑथेंटिसिटी है। अब वो लिख गए, अल्लाह ताला ने उनसे एक बेहतरीन काम करवाया। एक तरीका तो ये था कि इमाम मुस्लिम कहते कि ठीक है मेरे उस्ताद ने इतना अच्छा काम कर दिया, अब मुझे इस काम की जरूरत नहीं, और उसी किताब को लेते। लेकिन उन्होंने उस पर काम नहीं किया, उन्होंने क्या किया, उसी बुखारी के अबवाब की तरतीब बांधी, कुछ और चीज़ें एडअप करी और सही मुस्लिम मुरतब की। और शायद आपको ये बात मालूम है कि नहीं कि मुहद्दिसीन की इस्तलाह में क्या जुमला है, शायद किसी को आप में से मालूम हो। कहते हैं कि यानी मजामीन के एतबार से और बाकी चीज़ों के एतबार से बुखारी बेमिसाल है, लेकिन फ़ायदा उठाने के एतबार से सही मुस्लिम बेहतरीन है। क्यों? इमाम मुस्लिम ने दर्जा बंदी की उसमें। आप आज भी खोल के, भी मेरी बात के बाद क्लास के, आप खोल के देखें, एक तरफ बुखारी खोलें एक तरफ सही मुस्लिम खोलें, सही मुस्लिम में तरतीब, पॉइंट्स के अंदर बात, उससे यानी आम इंसान जो है वो सही मुस्लिम से ज्यादा फायदा उठा सकता है। ठीक है, उलमा जो है वो बुखारी से फायदा उठाते हैं, तो क्या ये एक उनकी कोशिश नहीं थी? क्या इससे लोगों को फायदा नहीं हुआ? अगर इस कोशिश को वो ना करते तो आज कितने लोग हैं जो इस चीज से महरूम होते? क्या आज इन दोनों किताबों को मिला के आज एक नई किताब बनी कि जिसका नाम क्या है, अल्लुअल मरजान मुत्तफिक अलैह? क्या है ये टर्म्स कि वो हदीस जो बुखारी में भी हो मुस्लिम में हो बेहतरीन किताब है? शायद अब ये मेरा दिल चाह रहा है इसमें बोलने को, मौका तो नहीं है, लेकिन आपको पता है कि मुहद्दिसीन की सलाह में सबसे पहली वो चीज होती है जो कुरान की है। कुरान की दूसरे दर्जे पे कौन सी है? दूसरा दर्जा है मुत्तफिक अलैह का, बुखारी में भी है मुस्लिम में भी है। दो से जो बात लोगों ने सुन ली उनको पता चला ये बात ऑथेंटिक है। फिर उसके दर्जे, तीसरे दर्जे पे है बुखारी, फिर चौथे दर्जे पे है मुस्लिम। तो ये सारी चीज़ें क्या हैं कि ये उनकी कोशिशें थी। तो यहाँ हज़रत सुलेमान अलैहिस्सलाम और दाऊद अलैहिस्सलाम के वाक़े से हमें यही चीज़ समझ में आई कि हमेशा वुस्सत नज़री होनी चाहिए। वो लोग जो अपने आप को किसी एक चीज़ से बांध लेते हैं उनकी सोच फिर बड़ी महदूद रह जाती है।